आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। जय मसीह अनि नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो कार्यक्रममा। श्रोता मित्र, म आशा गर्दछु आज पनि बडो आनन्दको साथ, उल्लासको साथ प्रभुको वचन अध्ययनको निम्ति आइपुगिसक्नु भएको छ। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी प्रेरितको पुस्तकबाट अध्ययन गरिरहेका छौं। यो तपाईँहरूलाई थाहै होला र म यो पनि विश्वास गर्दछु कि तपाईँहरूले यो बाइबल अध्ययन कार्यक्रमबाट, यो पुस्तकबाट धेरै कुराहरू सिकिरहनु भएको छ। म आशा गर्दछु तपाईँले सिक्नुभएका, तपाईँले जीवनमा उठाउनुभएका आशिषहरू, यो बाइबल अध्ययन कार्यक्रमले तपाईँको जीवनमा पारेका प्रभावहरूको चिठीमा हामीलाई लेख्न सक्नुहुनेछ र लेख्नुहुनेछ, ताकि हामी पनि त्यो कुरा जानेर खुशी हुन सकौं र प्रभुलाई धन्यवाद हुन सकौं। तपाईँहरूको पत्रको, तपाईँहरूको सुझावको, तपाईँहरूको जीवनमा उठाएका आशिषहरूको हामी प्रतीक्षामा सदैव बस्नेछौ। श्रोता, अब हामी आज प्रेरित 26 अध्याय 4-देखि बाँकी पदहरू अध्ययन गर्नेछौ। अर्थात प्रेरित 26 अध्याय 4-देखि 32 पदबाट आजको अध्ययन हुन गइरहेको छ। अघिल्लो दिनमा हामीले देखिसकेका छौ कि पाउललाई अग्रिप्पा राजाको अगाडि खड़ा गरिन्दछ। अग्रिप्पा राजा पाउलको मुद्दाको बारेमा अझ राम्ररी जान्न चाहन्छन्। त्यसकारण पाउललाई सार्वजनिक रूपमा अगाडि ल्याइदछ। म 26 अध्याय पद 1-देखि 3 पद पढ्दै आजको यो बाइबल अध्ययनलाई आरम्भ गर्छु। यहाँ भनिएको छ, अग्रिप्पासले पाउललाई भने, तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ। तब आफ्नो हात पसारेर पाउलले आफ्नो बचाउमा बोल्न लागे, हे राजा अग्रिप्पास, यहुदीहरूले मलाई लगाएका सबै दोषको विषयमा आज हजुरको सामुने मैले आफ्नो बचाउमा बोल्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्छु। यहुदीहरूका सबै प्रथा र वाद विवादका कुरामा हजुर विशेष रूपले परिचित हुनुभएको हुनाले मेरो बयान धैर्यपूर्वक सुनिदिनुहोस् भनी म विन्ती गर्दछु। पाउल आफ्नो कथनलाई अति नै शिष्ट परिचयसहित आरम्भ गर्छन्। अग्रिप्पालाई यो भन्दै कि यो अवसरमा तिनीसँग यो अवसर पाएकोमा पाउल कति खुशी छन्। त्यसपछि पाउल अग्रिप्पा राजालाई आफ्नो जवानीको र पृष्ठभूमिको केही विवरण दिन्छन्। त्यसपछि पाउल आफ्नो जीवन परिवर्तनको बारेमा बताउँछन्। अन्तिममा पाउल उसलाई ख्रिष्टको लागि जित्न प्रयास गर्छन्। अहिले सबभन्दा पहिले हामी यो पूरा अनुच्छेदको पढ्नेछौ। वास्तवमा यसले उसको कहानीको बताउँछ। त्यसपछि म यसको बारेमा केही टिप्पणी बनाउनेछु। 26 अध्याय पद 4-देखि 23 पदमा हामी पढ्छौ, ध्यान लगाएर सुन्नुहोला पाउलको कुरालाई। मेरो जातिको बीचमा र यरूशलेममा शुरूदेखि बिताएको मेरो युवा अवस्थादेखिको मेरो जीवनशैली यहुदीहरूलाई थाहा छ। लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो कि हाम्रो धर्मको सबैभन्दा कट्टरपन्थी दल अन्तर्गत मैले एक फरिसी भएर मेरो जीवनयापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्नेछन्। परमेश्वरले हाम्रा पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा मैले आशा राखेको कारणले आज म यस मुद्दामा खड़ा भएको छु। हाम्रा 12 कुलहरूले यो आशा प्राप्त गर्नलाई रात दिन एक चित्तले आराधना गर्दछन् र यही आशाको निम्ति, हे राजा, यहुदीहरूले मलाई दोष लगाएका छन्। परमेश्वरले मृतकहरूलाई जीवित पार्नुहुन्छ भन्ने कुरा किन तपाईँहरू कसैलाई पत्यार नलागेको नासरतका येशुको नाउँको विरूद्धमा धेरै कारवाही गर्नुपर्छ भन्ने म आफैलाई पनि विश्वास थियो। मैले यरूशलेममा त्यसै गरे। र मुख्य पुजारीहरूबाट अख्तियार पाएर धेरै सन्तहरूलाई मैले झ्यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरूद्धमा मैले मेरो मत पनि दिए। अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्बार सजाय दिइकन तिनीहरूलाई विश्वास त्याग गराउने चेष्टा गर्थे। तिनीहरूका विरूद्धमा क्रोधले उन्मत भइकन बाहिरका शहरहरूमा पनि मैले तिनीहरूलाई सताए। यसरी मुख्य पुजारीहरूबाट अख्तियार र आज्ञा मात्र पाएर म दमिश्कतिर गए हे राजा, मध्य दिनमा मैले स्वर्गीयबाट सूर्यभन्दा पनि उज्जवल ज्योति देखे, जो म र मसँग यात्रा गर्नेहरूका चारैतिर चम्किरहेको थियो। जब हामी सबै जमिनमा लोटेका थियौं, तब हिब्रू भाषामा मलाई येशु भनिएको आवाज मैले सुने, साउल साउल, तिमी किन मलाई सताउँछौ? सुइरोमा लात हान्दा तिमीलाई नै दुख्छ। अनि मैले भने, हे प्रभु, तपाईँ को हुनुहुन्छ? प्रभुले मलाई भन्नुभयो, म येशु हुँ जसलाई तिमी सताइरहेछौ, तर उठ र आफ्नो पाउमा खड़ा हो, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमी कहाँ देखा परेको छु। म तिमीलाई तिम्रो आफ्नै जाति र अन्य जातिबाट छुटकारा दिनेछु, जस कहाँ म तिमीलाई पठाउनेछु, कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ र तिनीहरू अन्धकारबाट ज्योतितर्फ र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कुन्। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन् र म माथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन्। यसकारण हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म आज्ञाकारी भए, तर पहिले दमस्कसमा, तब यरूसलेममा र सारा यहुदिया देशभरि रहनेहरूलाई र अन्य जातिहरूलाई पनि प्रस्ताव गरेर परमेश्वरतिर फर्क र आफ्नो प्रस्ताव योग्यका काम गर भनेर मैले प्रचार गरे। यसै कारण यहुदीहरूले मलाई मन्दिरमा पक्रिएर मार्ने चेष्टा गरे। आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु। यसैले साना ठूला दुवैलाई गवाई दिँदै म यहाँ खड़ा भएको छु। अगम वक्ताहरूले र मोसाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुरा बाहेक मैले अरू केही भनेको छैन। उनीहरूले भनेका थिए कि ख्रिष्टले दुःख भोग्नुपर्छ र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्ना जाति र अन्य जातिलाई ज्योतिको घोषणा गर्नुहुनेछ। मित्र, पाउले आफ्नो आचरणको सरल वर्णन गरेपछि जुन उसको पृष्ठभूमिको स्वाभाविक परिणाम थियो, तिनी निरन्तर आफ्नो भनाईलाई जारी राख्छन् कि तिनी कस्तो किसिमका फरिसी थिए र तिनले ख्रिष्टको विरूद्ध र ख्रिष्टियनहरूको विरूद्ध के कस्ता दुष्ट कर्म गर्थे। त्यसपछि दमिश्कको बाटोमा प्रभुसँगको भेटको अनुभवको बताए। नौ पदमा हामी पढ्छौं, नासरतका येशूको नाउँको विरूद्धमा धेरै कारवाही गर्नुपर्छ भन्ने म आफैलाई पनि विश्वास थिए। हेर्नुहोस्, प्रभु येशूसँग टार्ससको साउल भन्दा अन्य कठोर क्रूर निर्दयी शत्रु अरू कोही थिएन। उसको हृदय ख्रिष्ट र सुसमाचारको विरूद्ध घृणाले र क्रूरताले भरिएको थियो। पाउल भन्छन् कि कसरी उसले यरूशलेममा मण्डलीहरूको खेदो गरे र नष्ट गरे र कसरी विश्वासीहरूलाई झ्यालखानमा हाले। अनि यो नै एक कारण हो कि उसले धार्मिक अगुवाहरूबाट झुटो आरोप मार्ने षड्यन्त्र कैदखानमा दुई वर्षको अवधिको सहे। पाउल पनि ती धार्मिक यहुदी अगुवाहरूमध्ये एक थिए। उसले बिल्कुल तमाम कुराहरू जान्दथे जुन ती धार्मिक यहुदी अगुवाहरूको हृदयमा ख्रिष्टप्रति र ख्रिष्टको सुसमाचारप्रति कस्तो किसिमको घृणा र क्रोध छ, किनभने पाउल स्वयं नै एकपल्ट तिनीहरूमध्ये एकजना थिए। त्यसपछि पद 13 पाउल दमिश्कको बाटोमा आफ्नो अनुभवको पुनः बताउँछन् कसरी प्रभुले तिनलाई सामना गरेकोले बाटोमा गिरे। प्रभुले उसलाई त्यस बेला के भने सो कुराको पूर्ण वर्णन गर्छन्। त्यसपछि पाउले महसुस गरे कि वास्तवमा तिनी परमेश्वरको इच्छाको विरूद्धमा यो गरिरहेका छन्। धेरै वर्षपछि जब तिनले फिलिपीका विश्वासीहरूलाई आफ्नो अनुभवको बारेमा लेख्दा भने, फिलिपी 3:7-8 पदमा, तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिष्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिष्ट येशू मेरो प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्छु। ख्रिष्टलाई प्राप्त गर्न सकूं भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि तिनलाई फोहोर मैला तुल्य म गन्दछु। मित्र, उसको जीवनमा वास्तविक क्रान्तिले स्थान लिएको थियो। उसले धर्ममा विश्वास राखेका थिए र जब उसले येशूलाई भेटे, तिनी सबै आफ्नो धर्मबाट मुक्त भए। जुन लाभको थियो त्यो हानि ठाने उसले सबभन्दा धेरै घृणा गरेको प्रभु येशु नै उसको जीवनमा संसारमा सबभन्दा प्रिय व्यक्ति बन्नुभयो। त्यसपछि पाउलले फेस्तस र अग्रिपालाई तिनले पाएको दर्शनको वास्तविकताको वर्णन गरिदिन्छन्। प्रभुले उसलाई अन्य जातिहरूलाई प्रचार गर्न नियुक्त गर्न भएको थियो र उसलाई तिनीहरूबाट छुटकारा दिन प्रतिज्ञा गर्नुभयो। यद्यपि पाउलको वचन ती दुई शक्तिशाली प्रतिष्ठित व्यक्तिलाई मन नपरे तापनि उसलाई छुन सक्दैन किनभने उसले कैसर कहाँ अपील गरिसकेका थिए, त्यसकारण सुसमाचार सुनाउन सक्थे। पद 19 हामी अगाडि पाउल आफ्नो त्यो दर्शनको प्रतिक्रियाको बताउँछन्। 19 पदमा भन्छन्, यसकारण हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म अनज्ञाकारी भइन। तिनको भनेको तात्पर्य हो, अरू म के गर्न सक्थे, के तपाईँ पनि उही कुरा गर्नुहुन्न थियो र। आरम्भदेखि पाउल स्पष्ट बनाइरहेका छन् कि पाउलले प्रचार गरेको र तिनले अनुसरण गर्ने पन्थ वा मार्ग पुरानो नियमको विकास र परिपूर्णता हो। 22 पदमा भनिएको छ, 22 पदमा, आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु, यसैले साना ठूला दुवैलाई गवाइदिँदै म यहाँ खड़ा भएको छु। अगम वक्ताहरूले र मोसाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुरा बाहेक मैले अरू केही भनेको छैन। मित्र, पाउले प्रचार गर्ने सुसमाचार वा मार्ग पुरानो नियमको विपरीतको कुरा होइन। अहिले पाउल यस मानिस राजा अग्रिपालाई सुसमाचार पेश गर्छन् अनि त्यो दिनमा उपस्थित भएका सम्पूर्ण भीड़हरूले यो सुसमाचार सुने। त्यस पदमा भनिएको छ, उनीहरूले भनेका थिए कि ख्रिष्टले दुःख भोग्नै पर्छ र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्ना जाति र अन्य जातिहरूलाई ज्योतिको घोषणा गर्नुहुनेछ। मित्र, यो कुराको ध्यान दिनुहोस् कि उसले सुसमाचारको पेश गर्दछन्। ख्रिष्ट हाम्रो पापको निम्ति मर्नुभयो, त्यसपछि दफनाइनुभयो र उहाँ फेरि पुनः ब्युति उठ्नुभयो। पाउल सधैँझै पुनरुत्थानको जोड दिए। मित्र, प्रभु येशु ख्रिष्टको पुनरुत्थानको उल्लेख नगरी उहाँको मृत्यु मात्र प्रचार गर्नुहुँदैन। पाउल उहाँको मृत्यु र पुनरुत्थानको प्रचार गर्दछन् र भन्छन् कि त्यसकै निम्ति तिनी नियुक्त भएका छन्। पाउलले बोल्दा बोल्दा त्यहाँ बीचमा रोकावट आउँछ, किनकि फेस्तसलाई पाउलको कुरा मन पर्दैन। 24 र 25 पदमा भनिएको छ, तिनले यी आफ्नो बचाउका कुराहरू बोलिरहेकोमा फेस्तसले ठूलो स्वरमा भने, ए पाउल, त बौला होस्, मेरो धेरै विद्याले तँलाई बौला तुल्याएको छ। तर पाउलले भने, अति आदरणीय फेस्तस, म बौला होइन तर सत्य र सुबुद्धिका कुराहरू बोल्दछु। यो अति नै नमज्जाको कुरा देखिन्छ कि यस बिन्दुमा पाउलको कथनमा रूकावट वा विघ्न आयो। तर यो कुराको ध्यान दिनुहोस् कि कति नम्र र शिष्टाचारपूर्वक पाउल फेस्तसको कुरालाई उत्तर दिन्छन्। निश्चय नै यो नम्र शिष्ट उत्तरले यो कुराको संकेत गर्दछ कि पाउल पागल व्यक्ति होइनन् जस्तो कि फेस्तसले भने। यो कुराको ध्यान दिनुहोस् कि बडा हाकिम फेस्तसलाई उत्तर दिएपछि पाउल फेरि राजा अग्रिपातिर फर्केर आफ्नो कथनलाई जारी राख्छन्। 26 र 27 पदमा भनिएको छ, किनकि राजा स्वयंले यी कुराका विषयमा जान्नुहुन्छ जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु, किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा चुपचापमा गरिएको होइन। राजा अग्रिपा, यी हजुरले अगम वक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? जान्दछु हजुरले विश्वास गर्नुहुन्छ। मित्र, अग्रिपा स्वयं नै यहुदी मत मान्ने व्यक्ति भएकोले गर्दा उसले पुरानो नियम र अगम वक्तामा विश्वास गर्थे, भरोसा गर्थे, अनि त्यही कुरा पाउल उसलाई भनिरहेका छन्। अनि पाउलको तर्क यो थियो कि यदि अग्रिपा अगम वक्ताहरूलाई विश्वास गर्छन् भने निश्चय नै तिनीहरूले भनेका कुराहरूमा पनि विश्वास गर्नुपर्छ जसले पापको निम्ति ख्रिष्टको मृत्यु र पुनरुत्थानको बारेमा अगमबाड़ी गरेका थिए, बताएका थिए। ओ मित्र, यो कुराको याद राख्नुहोस् कि हामी ख्रिस्टियन हुन सक्छौ, मण्डलीको सदस्य हुन सक्छौ, सधैँ चर्च जाने तमाम ख्रिस्टियन, धार्मिक काण्ड गर्ने ख्रिस्टियन हुन सक्छौ, येशूको बारेमा हरेक कुरा जान्ने व्यक्ति पनि हुन सक्छौ, तापनि अझै हामी पापमै नाश भएको गुम भएको व्यक्ति हुन सक्छौ। किन त भन्दा हामी सत्यताको बारेमा जान्दछौ तर त्यो कुरा हाम्रो व्यक्तिगत जीवनमा कति पनि अर्थ दिँदैन। मतलब हामीले आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा उहाँलाई ग्रहण गरेका छैनौं। अनि यो नै समस्या अग्रिपाको सम्बन्धमा थियो। उनले अगम वक्ताहरू र तिनीहरूका वचनको जान्दथे, विश्वास गर्थे, जसले सारा पापको उठाइ लाने ख्रिष्टको बारेमा बताएका थिए। तर त्यो वास्तविकता खालि दिमागमा मात्र सीमित थियो, व्यक्तिगत रूपमा हृदयमा थिएन। अनि त्यो नै समस्या हो। 28 पदमा भनिएको छ, अग्रिपाले पाउलले भने कि थोरै समयमा तिमी मलाई ख्रिस्टियन बनाउन माग्छौ। मित्र, यहाँ हामी देख्छौ कि अग्रिप्पालाई उद्धारको सम्बन्धमा कुनै वास्ता थिएन। उसको निम्ति यो कुनै महत्वको कुरा थिएन। आज यही नै धेरै मानिसहरूको निम्ति सत्य हो। 29 पदमा भनिएको छ, पाउले जवाब दिए, थोरै समयमा होस् कि धेरैमा संघलाहरू छोडेर हजुर मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै म जस्तै हौन भनी म परमेश्वरमा प्रार्थना गर्छु। मित्र, यहाँ हामी देख्छौ र यो सत्य हो कि तिनको हात अहिले सांगलाले बाँधिएको छ। तिनको परिस्थिति दयनीय थियो, तापनि जहिले पनि जहाँ पनि पाउलको एउटै लक्ष्य थियो प्रभुको सुसमाचार सुनाउने र तिनीहरूलाई ख्रिष्टमा जित्ने। पाउल चाहन्थे कि सबैले तिनी जस्तै आत्मिक स्वतन्त्रता भएको, पापको दासत्वबाट स्वतन्त्रता भएको र परमेश्वरको सन्तान भएको, पापको उद्धार र मुक्ति पाएर उनी यो ख्रिष्टमा विश्वास गरेर उहाँलाई व्यक्तिगत जीवनमा उद्धारकर्ताको रूपमा ग्रहण गरेर सम्भव छ। अनि यसको निम्ति पाउल जस्तो सुकै परिस्थितिमा पनि सुसमाचार सुनाउन चाहन्छन्। 30-32 पदमा भनिएको छ, तब राजा हाकिम बर्निकी र त्यहाँ बस्नेहरू जति सबै उठे, तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफीको केही काम गरेको छैन। अग्रिप्पासले फेस्तसलाई भने, त्यसले कैसर कहाँ अपील नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुने थियो। मित्र, आखिरमा पाउले कति पनि अपराध गरेका रहेनछन् भनेर सबैले देख्न सके, थाहा पाउन सके, तिनलाई त्यहाँ नै छुटकारा दिन सकिने थियो। तर पाउले रोमी सम्राट कैसर कहाँ अपील गरिसकेको हुनाले अबदेखि तिनको मामला मुद्दा फेस्तसको हातमा थिएन। अब पाउल कैसर कहाँ जानै पर्ने थियो। मित्र, यो सबै प्रभुको इच्छा योजना अनुसार थियो, किनभने पाउलले रोममा गवाई दिनै पर्छ भनेर प्रभु येशूले तिनलाई प्रेरित 23:11 पदमा भनिसक्नु भएको थियो। अनि यसको निम्ति पाउलको जीवन थियो र पाउल त्यो गर्नमा खुशी आनन्दित थियो। र यही नै तपाईँ र म विश्वासीको जीवनको लक्ष्य र उद्देश्य हुनुपर्छ र यो गर्नमा खुशी आनन्द हुनुपर्छ, किनभने यही नै प्रभुको इच्छा योजना तपाईँ र मेरो जीवनको लागि हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
वीरंगना युवाहरू जरूरी छ ढुङ्गानी मार्न लागा 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 क्षमा दिन सक्ने प्राण जाँदा स्वर्गीय ढोका खोलिएको देख्ने ढुङ्गानी मार्न लागा 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 क्षमा दिन सक्ने प्राण जाँदा स्वर्गीय ढोका खोलिएको देख्ने हातमा मोटो काँटी ठोक्दा प्यार गर्न सक्ने हातमा मोटो काँटी ठोक्दा प्यार गर्न सक्ने युवा चाहिएको छ के तिमी त्यो युवा हौ चाहिएको छ के तिमी त्यो युवा हौ यसको निम्ति दुःख सादा 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 रमाउन सक्ने हेली भाइ झल्कनमा पर्दा गीत गाउन सक्ने यसको निम्ति
खुसी दुख सादा 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 राम न सकने हेली भाई झलकन मा पर्दा गीत गाउन सक्ने गिला निंदा अपमान गर्दा आशिष दिन सक्ने गिला निंदा अपमान गर्दा आशिष दिन सक्ने युवा चाहिएको छ के तिमी त्यो युवा हो युवा चाहिएको छ के तिमी त्यो युवा हो पछि लाग्ने 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 मेरो पछि लाग भन्दा 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 झट्टै नै पछि लाग्ने 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 त्यो ठाउँमा जाउँ भन्दा बिना प्रश्न हिँड्ने त्यो ठाउँमा जाउँ भन्दा प्रश्न हिँड्ने उहाँको निम्ति सबै सबै आफैसम्म त्याग्ने उहाँको निम्ति सबै सबै आफैसम्म त्याग्ने युवा चाहिएको छ के तिमी त्यो युवा हो चाहिएको छ के तिमी त्यो युवा हो युवा चाहिएको छ के तिमी त्यो युवा हो
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।